नमस्कार, सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र सुरेन्द्र पौडेल। आदरणीय श्रोता, नेपालका संचारकर्मीहरूको साझा संस्था नेपाल पत्रकार महासंघको निर्वाचन अन्योलताका बीच सम्पन्न भए हिजो नतिजा समेत सार्वजनिक भइसकेको छ। जिल्ला प्रदेश र केन्द्रमा नयाँ नेतृत्व चयन गरेसँगै आम संचारकर्मीले संचार क्षेत्रका मुद्दाहरूमा थप बहस हुने अपेक्षा समेत गरेका छन्। पत्रकार महासंघको लामो इतिहासमा यसपटक महिला संचारकर्मीले नेतृत्व गर्ने मौका समेत पाएको अवस्था छ। अब पत्रकार महासंघ कस्तो हुनुपर्छ, महासंघको साख बढ़ाउन नयाँ नेतृत्वले कसरी काम गर्नुपर्छ, संचारकर्मीका मुद्दा बोक्ने भन्दा पनि नेतृत्वमा पुग्ने होडबाजी मात्रै महासंघमा भएको भन्ने आरोप लाग्दै आएको अवस्थामा यी मुद्दाहरूलाई अब महासंघको नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ नेपाल पत्रकार महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दीपक आचार्य। आचार्य, स्वागत छ कार्यक्रममा।
हस्, धेरै धेरै धन्यवाद।
सबैभन्दा पहिला त बधाई पनि छ, यहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो र यहाँ प्यानल बनाएर नै जानुभएको थियो। अब अहिले महासंघलाई एउटा संचारकर्मीको मुद्दा बोक्ने भन्दा पनि नेतृत्वमा जाने होडबाजी चल्यो भन्ने कुराहरू आइरहेका छन् र हिजोको तुलनामा अलिकति केही फरक दृष्टिकोण पनि छ, यसलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ, यो चुनौती यहाँहरूसँग छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ, कुराकानीको सुरुवात यसैबाट गरौं।
निश्चित पनि मुकुन्दजी, अब हाम्रो भर्खरै यो 28 गते सम्पन्न निर्वाचनले अब हामीलाई नेतृत्वमा पठाएको छ र भर्खरै हिजो मात्रै यो निर्वाचन समितिले विजय साथीहरूलाई निर्मला शर्माजी अध्यक्ष रहेको र म वरिष्ठ म दीपक आचार्य वरिष्ठ रहेको समितिलाई निर्वाचनको विजयको घोषणा गरेको छ। त्यसकारण कतिपय अवस्थामा हाम्रो सम्पूर्ण कार्यभार सम्हाल्न लिन र महासंघका गतिविधिहरूलाई केन्द्रीकृत गरेर अगाडि बढ़न बाँकी नै छ। यद्यपि अहिलेको परिस्थितिमा धेरै चुनौतीहरूका बावजुद नेपालको पत्रकारितालाई उच्च बनाउनका लागि नेपाल पत्रकार महासंघको भूमिका अपरिहार्य छ र यसको भूमिकालाई वृहत गर्दै यसले समग्रमा पत्रकारको हकहित, पेशागत सुरक्षा संरक्षण र नागरिकले विश्वास गर्न सक्ने विश्वसनीय पत्रकारिताको विकास गर्दै पत्रकारहरूको हकहितको सुरक्षामा केन्द्रित रहेर प्रेस स्वतन्त्रतालाई निरन्तर अक्षुण्ण राख्ने यसको प्रतिबद्धता हुनुपर्छ र त्यही अनुसार गर्नुपर्ने कुराहरू धेरै छन् र त्यो धेरै चुनौतीहरूका बावजुद हाम्रो नेतृत्व पहिले निर्वाचित भएको छ। यसबीचमा देशभरका साथीहरूको भावनाको प्रतिनिधित्व गर्दै देशभरका साथीहरूका भएका गुनासा अप्ठ्यारा समस्याहरूलाई सकेसम्म महासंघको विधानले दिएसम्मको अधिकारलाई प्रयोग गर्दै धेरै कुराहरू गरेर साथीहरूको पेशागत सुरक्षामा दृढ भएर अगाडि बढ्ने संकल्प छ हाम्रो।
हजुर, आशा र निराशा दुवैका बीच यहाँहरू नेतृत्वमा पुग्नुभएको छ र केही व्यक्तिहरूले के भन्ने गरेका छन् भने यो नेतृत्व चयन प्रक्रिया कसले के गर्छ र भन्ने एकाथरी व्यक्तिहरू छन् अथवा संचारकर्मीहरू छन् भने अर्को थरी अब नयाँ नेतृत्वले के गर्छ है भन्ने आशावादी पनि छन्। यो चुनौतीको बीचमा दोहोरो चाहिँ यो चुनौतीको बीचमा यहाँहरू नेतृत्वमा पुग्नुभएको छ।
निराशा त म आजका मितिबाट अहिले यही रेडियो नेपालको यस कार्यक्रम मार्फत साथीहरूलाई निराशा चाहिँ तोड्न आह्वान गर्दछु र आशाबाट अगाडि बढ्न परामर्श सहकार्य सहमतिका चाहिँ सिद्धान्त र पद्धतिबाट अगाडि बढ़िनेछ, साथीहरूको भावनाको कदर गरिनेछ। अहिलेसम्म साथीहरूको जुन एक्सपेक्टेशन जुन भावनाहरू मिट गर्न सकिरहेको छैन ती कुराहरूलाई चाहिँ उजागर गरिनेछ। धेरै समस्याहरूका बीचमा नेपाली पत्रकारिता छ, यद्यपि यो पत्रकारिताका माध्यमबाट समाजको रूपान्तरणमा पत्रकारहरूले खेल्न पर्ने भूमिका अत्यन्त गहन र महत्वपूर्ण छ र यस्तो अवस्थामा पनि पेशागत सुरक्षाको सवाल हाम्रो सामु चुनौतीपूर्ण छ, मर्यादित पत्रकारिताको सवाल हाम्रो सामु चुनौतीपूर्ण छ, श्रमजीवी पत्रकारको हकहितको सवाल हाम्रो सामु चुनौतीपूर्ण छ, व्यावसायिक पत्रकारिताको निरन्तर हामीले कुरा गर्दै गर्दै पनि पत्रकारितालाई सम्पूर्ण रूपले व्यवसाय गराउन सकिएको छैन। अहिले आएर सबैभन्दा ठूलो चुनौती भनेको जुन विभिन्न जिल्लामा हामी मफसल भन्छौ त्यहाँ खास गरी ती ठाउँहरूमा र चाहिँ तपाईँको स्वरोजगार मिडिया जसलाई हामीले भन्ने मान्य गराएका छौ, ती मीडियाहरू खोलेका छन्, तिनीहरू टिकाउन, तिनीहरू सर्भाइभ गर्न अत्यन्त महत्वपूर्ण छ। किनकि तपाईँलाई के एउटा के भनौँ भने संचारको स्थानीय स्तरमा खुलेका स्वरोजगार मीडियाको प्रभावकारिता यति ठूलो हुँदो रहेछ भन्ने कुरा यो हामीले कोविडले ग्रस्त भएको बेलामा थाहा पायौं। त्यति बेला मानिसले, नागरिकले आफूले तपाईँको सुरक्षा अपनाउनु पर्ने विषयदेखि लिएर जीवनमा संकटपूर्ण तरिकाले स्वास्थ्यलाई गाजिरहेको बेलामा कसरी तपाईँ सचेतना अपनाउने भन्ने एकमात्र माध्यम संचार माध्यम थियो र खास गरी अझ रेडियोहरू थिए। त्यसकारण ती स्वरोजगार मीडियाहरूलाई स्टाब्लिस गर्नु, तिनीहरूलाई जोगाउनु, तिनीहरूलाई कसरी जोगाउन सकिन्छ, राज्यले तिनीहरूलाई के गर्नुपर्छ, मीडिया कस्तो रूपमा अगाडि बढ्नुपर्छ भन्ने पनि हाम्रो तिनीहरूलाई स्टाब्लिस गर्नु अर्को चुनौतीपूर्ण रूपमा रहेको छ। तपाईँको अर्को न्यू मीडिया अहिले जुन आइरहेका छन् तिनीहरूको व्यावसायिकता र व्यवस्थापन अर्को चुनौतीको रूपमा रहेको छ। त्यसकारण धेरै चुनौतीहरूका बावजुद स्ट्रिङ्गरहरू जे छन् तपाईँको अब जतिलाई चाहिँ तपाईँको नियुक्ति गरिएका छन् रिपोर्टरका रूपमा स्ट्रिङ्गरका रूपमा उनीहरूको पारिश्रमिकको उनीहरूको न्यूजको भ्यालुको अर्थ राख्नुपर्ने पारिश्रमिकका दृष्टिकोणले समेत ती पनि हाम्रो लागि धेरै महत्वपूर्ण र चुनौतीपूर्ण कुराहरू छन्। अब अनलाइनको व्यवस्थापन छ, अनलाइन पत्रकारिताको माध्यमद्वारा अहिले धेरै मानिसहरू सुसूचित हुने मौका यति छिटोभन्दा छिटो प्राप्त भइरहेको छ, तिनीहरूको उचित व्यवस्थापन अत्यन्त जरूरी छ युट्युबहरूको। र अहिले आएर सबैभन्दा अर्को चुनौती भनेको सामाजिक सञ्जालका प्रतिक्रियाहरूलाई नै सूचनाको माध्यम मान्ने जुन परम्परा नेपालमा बस्दै गएको छ त्यसलाई पत्रकारिताले कसरी मिट गर्न सक्छ अथवा कसरी ब्यालेन्समा ल्याउन सक्छ भन्ने कुरा पनि हाम्रो लागि छ।
पत्रकार महासंघ सबै संचारकर्मीको छात्र संस्था पर्थ्यो, तर त्यहाँ के भयो भने यो निश्चित संगठनहरू मिलेर त्यहाँ सिन्डिकेट कायम गर्न खोजियो, त्यसैले यो महासंघ महासंघ हुन सकेन, यसलाई महासंघ बनाउनु पर्छ भन्ने कुराहरू उठिरहेका छन्। अबको नेतृत्व
म तपाईँलाई के भन्छु भने यो नेपाल पत्रकार महासंघमा नेतृत्व गर्नुभन्दा अगाडि पत्रकारिता पेसासँग सम्बन्धित विभिन्न संघ संगठनहरूमा आबद्ध भएका साथीहरू त्यहाँ जाने परम्परा छ, चलन छ, अथवा त्यस प्रकारले गइएको हुन्छ। तर त्यहाँ गइसकेपछि त्यो चाहिँ नि पत्रकार साझा पत्रकारिता के अरे नेपाल पत्रकार महासंघ एउटा साझा चरित्र बोकेको संस्था हो, सबैको एउटा अम्ब्रेला अर्गनाइजेसन हो, उसले कुन संगठनबाट म आए भनेर त्यस विभेद गर्ने छुट छैन। त्यसकारण त्यो निर्वाचनमा जानुभन्दा अगाडिसम्म मत परिणामका लागि आफ्नो संगठन क्रियाशील हुनु स्वाभाविक छ, तर जितेको भोलिपल्टदेखि नै त्यो पत्रकार महासंघको नेतृत्वलाई म संगठनप्रति आबद्ध छु भनेर तपाईँको सारा चरित्र छुट गर्ने छोड्ने र चाहिँ त्यो एकतर्फी हुने छुट छैन, त्यो कदापि हुन सक्दैन। अहिलेको निर्वाचनलाई तपाईँहरू भर्खरै हिजो मात्रै चाहिँ तपाईँको घोषणा भएको कारणले गर्दाखेरि अब समय छ, तीन वर्षको विषयमा आम पत्रकार साथीहरूलाई यसको मूल्याङ्कन गर्न अनुरोध गर्छु। त्यो कुनै पनि प्रकारले कुनै पनि दृष्टिकोणले चाहिँ यो साझा चरित्र र सम्पूर्ण पत्रकारलाई समान दृष्टिकोणबाट हेरेर सारा पत्रकारहरूको हकित र समस्याको अतिरिक्त यसले कुनै त्यस्तो खालको संघ संगठन चाहिँ प्रति अलिकति झुकाव राखेर अन्यायपूर्ण जस्तो खालको व्यवहार यसले कदापि गर्ने छैन।
आस्थाको आधारमा विभेद गर्ने,
आस्थाको आधारमा कुनै हालतमा विवाद हुने छैन।
अनि यसको लागि नयाँ नेतृत्वले कसरी काम गर्छ, के त होला नि फ्रेमवर्क होला नि?
नयाँ नेतृत्व सबैभन्दा पहिला त अब एउटा तपाईँको वार्षिक कार्ययोजनाहरू तयार गर्छ। अब तपाईँको देशभरिका समस्याहरू विभिन्न प्रकारका त हाम्रा समस्या भनेको पेसागत हकित सुरक्षादेखि लिएर तपाईँको समस्या भनेको अब सरकारसँग रहेका केही तपाईँको नीतिगत संरचनाहरूमा पनि अलिअलि हाम्रो विभेदहरू छन्। तपाईँको संचार पोलिसीका कुरा छन्, संचार विधेयकहरूका कुरा छन्, र एउटा प्रमुख स्टेक होल्डर भएका नाताले नेपाल पत्रकार महासंघले यी सम्पूर्ण सवालहरूलाई पत्रकारहरूको पक्षमा केन्द्रीकृत हुने गरी आवाज बुलन्द गर्नेछ र त्यसप्रति सरकारलाई समेत सेन्ट्रलाइज गर्न कोशिश गर्छ।
अहिले पछिल्लो पटक उब्जिएको महासंघमा एउटा मुद्दा भनेको शुद्धिकरणको नाममा धेरै संचारकर्मीहरू जसले जीवनभर पत्रकारिता गरे उहाँहरूले चाहिँ अन्तिम अवस्थामा चाहिँ सम्मान हुनुपर्नेमा निकालिए भन्ने उहाँहरूको गुनासो छ। धेरै संचारकर्मीहरू महासंघबाट बाहिरिनु परेको अवस्था छ शुद्धिकरणको नाममा। त्यहाँ शुद्धिकरण भन्दा पनि राजनीतिक विभेदको आधारमा यी कुराहरू भए भन्ने कुराहरू आइरहेका छन्, त्यसले गर्दाखेरि महासंघको निर्वाचन पनि समयमा हुन सकेन, यसलाई त व्यवस्थित गर्नुपर्ने हुन्छ।
शुद्धिकरणको जहाँसम्म तपाईँले कुरा उठाउनुभयो, अब यो एक प्रकारले शुद्धिकरणको आवश्यकता छ भन्ने हामीले महसुस गरेपछि सुर्खेतमा अधिवेशन हुँदै गर्दाखेरि हामीले त्यहाँ शुद्धिकरणको सवालहरू उठायौं र शुद्धिकरण गरेर पत्रकारितालाई व्यावसायिक पत्रकारहरूको संस्था बनाऊ र गैर पत्रकारको घुसपेट नहोस् भन्ने दृष्टिकोणले गरिएको हो। तर यद्यपि त्यस्तो भयो भन्न सकिने अवस्था रहेन, म यहाँसँग सहमत छु। केही त्यस्ता सम्मानजनक व्यक्तित्वहरू जसले जीवनभर पत्रकारिताको माध्यमद्वारा समाजको रूपान्तरणमा म अत्यन्त र नागरिक सूचनाको हकको प्रत्याभूतमा अत्यन्त महत्वपूर्ण योगदानहरू दिनुभयो, त्यस्ता साथीहरू पत्रकार महासंघको सदस्यताहरूबाट छुट्नु भएको छ र जसलाई अनावश्यक खालको घुसपेट गरेर पत्रकारितामाथि धावा हुन्छ कि भन्ने जुन प्रकारको डर थियो त्यस प्रकारको सदस्यताहरू आएको केही साथीहरूको देशभरि गुनासो छ। यसलाई रिभिजन गर्नुपर्छ, यसलाई पुनर्विचार गर्नुपर्छ र जीवनमा पत्रकारिता गरेर पत्रकारिताको माध्यमद्वारा नागरिकको हकको प्रत्याभूत गरेको, नागरिकको आवाज बुलन्द गरेको र चाहिँ दूरदराजका आवाजहरूलाई मुखरित गरेको त्यस्ता व्यक्तित्वहरू जसले जीवनभर त्यसमै पत्रकारितामै समर्पण हुनुभयो गर्नुभयो उहाँहरूको चाहिँ सदस्यता काट्ने छुट नेपाल पत्रकार महासंघलाई हुँदैन र गैर पत्रकारहरू भित्राउने छुट त झन् हुँदै हुँदैन, यसमा पुनर्विचार हुनुपर्छ।
शुद्धिकरण प्रत्येक वर्ष अथवा प्रत्येक महाधिवेशनमा उठ्छ होइन, यो एउटा मुद्दा हुन्छ तर नेतृत्वमा गइसकेपछि यो त्यतातर्फ नेतृत्वको ध्यान हुँदैन, यो कुराहरू देखिएका छन् र अघिल्लो नेतृत्व शुद्धिकरण गर्न खोज्दाखेरि निर्वाचनको समय हुन
होइन होइन मुकुन्दजी, शुद्धिकरणको समस्या त हाम्रो रह्यो होइन, शुद्धिकरणकै कारणले पनि सदस्यताको विवादले यहाँले भनेको कुरामा सहमत छु समयमा निर्वाचन हुन सकेन, तर यो यस्तो खालको समस्यालाई हामी पहिलो प्राथमिकतामा राखेर हाम्रा सदस्य साथीहरू भनेको हाम्रो रूट हो, त्यसैबाट तपाईँको त्यो जराबाट नै वृक्ष चाहिँ अडेको हुन्छ, त्यसकारण त्यो हरेक जराको हरेक रूटको भ्यालुलाई आत्मसात गर्दै त्यो रूखको जीवन्त प्राण माथि गइरहेको हुन्छ, त्यसकारण पनि के गरिन्छ भने त्यो साथीहरूको सदस्यतालाई गम्भीरतापूर्वक हेरेर जसले अत्यन्त जेन्युन भन्छ अत्यन्त चाहिँ तपाईँको पाउनुपर्ने साथीहरू जो छुट्नुभयो उहाँहरूप्रति विशेष हेर्नुपर्ने हुन्छ र जो गैर पत्रकारको घुसपेट हो त्यसमा पनि पुनर्मूल्याङ्कन हुनुपर्छ भन्ने मलाई लाग्छ।
विधानमै स्पष्ट छ तर कार्यान्वयन हुँदैन, छ महिना अगाडि
कार्यान्वयन भन्ने गर्ने त त्यहाँ जाने नेतृत्व तहले हो नि, विधान विधान त स्वयंमा विधान त बोल विधान आफै त केही गर्दैन, विधान त विधान पढेर त्यहाँको नेतृत्वले विधान अनुरूप अनुकूल नै नेतृत्व तहले कार्यान्वयनमा ल्याउने हो, त्यो कार्यान्वयन ल्याउनलाई अहिलेको नेतृत्व एकदम कटिबद्ध छ।
भन्नाले यहाँ चाहिँ हिजो नतिजा घोषणा भएर वरिष्ठ उपाध्यक्ष हुनुभएको छ, त्यो विधानको पूर्णता कार्यान्वयन
एकदम
प्रतिबद्धता कुरा गरिराख्नु भएको छ भने निस्किँदाखेरि तीन वर्ष नित्दाखेरि यहाँसँग कुरा गर्दाखेरि गरेको अवस्था अथवा सञ्चारकर्मीले मैले गरेँ भन्ने यहाँको आवाज
होइन, तपाईँको यो मैले अन्तर्वार्ता दिँदैरहँदा तपाईँको स्टुडियोमा यो रेकर्डेड भएर बस्छ, यसलाई फेरि पनि पुनर्मूल्याङ्कन गर्नुहोला, फेरि हेर्नुहोला, कुनै हालतमा सम्झौता हुँदैन, सम्पूर्ण रूपले चाहिँ तपाईँको यो पत्रकारको हकित र व्यावसायिक पत्रकारिताप्रति प्रतिबद्ध रहेर पत्रकारको सुरक्षा र पेसागत मर्यादा राख्दै तपाईँको हरेक सदस्य साथीहरूको उत्तिकै अधिकार सुनिश्चित गर्नलाई हामी प्रतिबद्ध हुन्छौँ।
हजुर, अब सञ्चारकर्मी बाँच्नको लागि सञ्चार गृह पनि बाँच्नुपर्छ,
गर्यो
दुबईको ओइन इन्ट्रुजन गर्नको लागि यहाँहरूसँग अहिलेसम्म चाहिँ नेतृत्वसँग भिजन भएन भन्ने कुराहरू आए, किनभने एकतर्फी रूपमा उहाँ महासँग लड्यो, दोहोरो चाहिँ हेरिदिनु पर्ने भन्ने कुराहरू छन्,
यो अलि फरक खालको विषय हो होइन, संचार गृहहरूसँगको सवाललाई पनि सम्बोधन गर्नुपर्छ अलि फरक ढंगले र व्यावसायिक पत्रकारहरू जो श्रमजीवी पत्रकारहरू छन् उनीहरूको सवाललाई पनि फरक ढंगले हेर्नुपर्छ र संचार गृह त टिक्नै पर्छ, संचार गृह टिकेनन् भने हाम्रो श्रमको मूल्य मात्रै होइन कि पेसा पनि धरापमा पर्न सक्छ, त्यसले गर्दाखेरि संचार गृह सहरको संवाद उनीहरूको तपाईँको स्टेबिलिटी भनौँ न उनीहरूको स्थायित्व रूपले उनीहरू टिक्न सक्ने वातावरण, मैले अघि भने नि स्वरोजगार मिडियाहरू टिक्न सक्ने वातावरण, त्यसपछि आएर संचार गृहहरू टिक्न सक्ने वातावरण, यी कुराहरूमा पनि ध्यान अगाडि बढ्नै पर्छ, दोहोरो परामर्श गर्नुपर्छ, अब तपाईँको सम्पूर्ण स्टेक होल्डर एकै ठाउँमा बसेर निर्कुल निर्णय र तपाईँको एउटा स्ट्राटेजिक प्लान तयार गर्न सक्नुपर्छ, राज्यले यसमा विशेष भूमिका निर्वाह गर्नुपर्दछ, यस्तो गर्नुहोस् केही केही प्लानहरू गर्न सकिन्छन् तर सबै बसेर सर्वपक्षीय दृष्टिकोणले हेरेर केही नयाँ तपाईँको कदम चालेर संचार गृहहरूलाई पनि तपाईँको उनीहरू टिक्न सक्ने बनाउनु हाम्रो अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो।
पछिल्लो समयमा मेन स्ट्रिमका मिडियाहरूप्रति अविश्वास गर्ने काम भएको छ,
यो सबैभन्दा ठूलो खतरा हो, मेन स्ट्रिममा चाहिँ तपाईँको सबैभन्दा ठूलो पहिलो कुरा त के हो भने पत्रकारिताको विश्वसनीयता हराउँदै गयो भने नागरिकको अधिकार संकुचनमा पर्दै जान्छ, राज्य स्वेच्छाचारी हुँदै जान्छ, त्यसकारण तपाईँले राज्यका सम्पूर्ण मेकानिजमहरूलाई नागरिकपट्टि उत्तरदायी बनाउनु छ भने चाहिँ यो विषयमा हामी गम्भीर हुनु जरुरी छ र यो पेसा भनेको जनउत्तरदायी पेसा हो र जनताप्रति उत्तरदायी रहने गरी क्रियाकलापमा अगाडि बढ्नुपर्छ, अन्यथा समस्या झन्झन जटिल हुन्छ जुन चाहिँ तलैसम्म नागरिक तहसम्म पुग्दछ र त्यसले अन्ततः धेरै ठूलो समस्याहरू सिर्जना गर्छ।
यो संचार क्षेत्र भन्दा पनि पत्र पत्रिका कुराहरू होइन, विभिन्न रेडियोको कुराहरू, यो भन्दा पनि सामाजिक सञ्जालले चाहिँ बढी यसलाई चाहिँ पछाडि पारेको भन्ने कुराहरू आइरहेका छन्। यसले चाहिँ व्यक्तिहरूमा बढी भ्रम सिर्जना गरेको कुराहरू छन्। यसलाई कसरी व्यवस्थित गर्नु?
यो छ, अहिले सामाजिक सञ्जाललाई पनि सूचनाको एउटा माध्यम नागरिकहरूले मानेर अब त्यही सामाजिक सञ्जालका कुराहरू अन्य धेरै थरी कुराहरू हुन्छन् त्यहाँ, तिनै कुराहरूलाई पत्याएर तिनै कुराहरूलाई पनि सूचना हुन् कि तिनै पनि समाचार हुन् कि भनेर नागरिकहरूले त्यस प्रकारको धारणाहरू बनाएको देखिन्छ। सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूको आधारमा बनेका धारणाहरू कतिपय अवस्थामा त्यति उपयुक्त देखिरहेका छैनन्। त्यसकारण सामाजिक सञ्जालहरूमा जुन प्रकारका धारणाहरू व्यक्त भएका छन् जसलाई समाचारै हो कि भनेर मान्न थालिएको छ अथवा सूचनाको एउटा सूत्रको रूपमा लिइएको छ, ती कुराहरूलाई अत्यन्त व्यवस्थित ढंगले गरेर र त्यो पनि एउटा मर्यादित रूपमा सामाजिक सञ्जाल अगाडि बढ्न जरूरी छ। त्यसका लागि पनि हामी केही विशेष कदमहरू चाल्नेछौं।
यो संचार क्षेत्रका कुरा गर्दाखेरि, संचारकर्मीका मुद्दाका कुरा गर्दाखेरि, सबै संचारकर्मीको मुद्दा एउटै छैन, फरक किसिम छन्। ताप्लेजुङमा बस्ने संचारकर्मी र काठमाडौँमा बस्ने अथवा दार्चुला बस्ने संचारकर्मी, जुम्लामा बस्ने, हुम्ला बस्ने संचारकर्मी र काठमाडौँ, ललितपुर अथवा धनगढ़ी, विराटनगरमा बस्ने संचारकर्मीका मुद्दा फरक छन्। त्यसलाई फरक किसिमले सम्बोधन गर्नु पर्ला नि, सबैले एउटै डालो हाल्दै सम्भव छ?
एकदम सही भन्नु तपाईँले। अब यो त सबै कुरो तपाईँको के हुन्छ भने भूगोलका आधारमा हुन्छ। भूगोलका आधारमा कतिपय समस्याहरू फरक फरक हुन्छन्। भूगोलका आधारमा, विकासका आधारमा, प्रदेशमा भएको प्रादेशिक संरचनाको क्रियाकलाप र का आधारमा, सरकारले विनियोजन गरेको बजेटका आधारमा, धेरै कुराका आधारमा त्यहाँको भूगोलको विकास क्रमहरूको कुराहरू जुन 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 कुरासँग पत्रकारिता जोडिएको हुन्छ। त्यसकारण चाहिँ हामीले हेर्दाखेरि हाम्रो नेपालको संघीय संरचना अन्तर्गत हाम्रो प्रादेशिक संरचनामा गएको अवस्थामा हामीले भूगोललाई आधार बनाएर समस्याहरूलाई फरक फरक खालले आइडेन्टिफाई गर्नुपर्छ, फरक फरक खालले सम्बोधन गर्न सक्नुपर्छ। ताप्लेजुङको र काठमाडौँको समस्या फरक हुन्छ निश्चित रूपमा पनि, र त्यहाँको रिपोर्टरको र यहाँको रिपोर्टरको समस्या फरक हुन्छ, त्यहाँको श्रमजीवीको र यहाँको श्रमजीवी भनौँ त्यसको फरक हुन्छ, त्यहाँ चलाइरहेको स्वरोजगार मिडिया र यहाँ चलाइरहेकोमा फरक हुन्छ, र त्यसकारणले फरक फरक दृष्टिकोणले फरक फरक अवधारणा बनाएर मूल मर्म एउटै भए तापनि, मूल मर्म, मूल उद्देश्य, मूल सिद्धान्त, मूल बाटो एउटै भए पनि त्यहाँ आफ्ना दिनानुदिन दैनिकी जुन समस्याहरू हुन्छन् ती दैनिकी समस्याहरू चाहिँ फरक फरक हुने भएको हुनाले फरक फरक खालले नै एड्रेस गर्नुपर्छ, र त्यो गरिएका एड्रेसहरूले मूलत मूल कुरामाथि चाहिँ प्रभाव एउटै बनाउँछ, खास कुरो फरक फरक दृष्टिकोण हुँदैन, तर सम्बोधन गर्ने प्रक्रिया तौर तरिका मात्रै अलिकति फरक हुनुपर्छ।
तर महासंघले केन्द्र अथवा काठमाडौँ केही सुविधा सम्पन्न ठाउँ अथवा चाहिँ पहुँच भएको ठाउँमा मात्र चाहिँ श्रमका मुद्दाहरूमा संचारकर्मीलाई
त्यो हुँदैन। त्यो तपाईँले काठमाडौँ ठूलो देखेर यहाँ धेरै पत्रकारहरू भएको भएर यो तपाईँको यो हाम्रो अहिलेसम्म त्यो राजधानी भनेर काठमाडौँलाई मानिआएको हुनाले यहाँ धेरै कार्यक्रमहरू हुने, एक्टिभिटिजहरू हुने भएको हुनाले त्यो तपाईँहरूको धेरैको आँखामा पर्यो। यो ठूलो ठाउँ भएर धेरै मिडिया भएर धेरै रिपोर्टर यहाँ मुनि भएको हुनाले म त तपाईँको जीवनको 30 वर्ष काठमाडौँभन्दा बाहिर बसेर पत्रकारिता गरेको मान्छे हौ। मलाई जिल्ला जिल्लाबाट भएका पत्रकारिताको समस्या के हो, हामीले कसरी एड्रेस गर्नुपर्छ, र हाम्रो मूल चाहिँ एड्रेस गर्नुपर्ने सवालहरू कहाँनिर केन्द्रीकृत छन्, किन काठमाडौँ मात्रै केन्द्रीकृत हुन हुँदैन, यी सबै कुराहरू म सचेत छु। त्यसकारण म नेपाल पत्रकार महासंघको भर्खरै निर्वाचित भएको वरिष्ठ उपाध्यक्षको हैसियतले आम साथीहरूलाई भूगोलका आधारमा पछाडि पर्नुपर्ने कुनै कारण हुँदैन। तपाईँ जुनसुकै एउटा सामान्य कुरा भन्छु, तपाईँ जुनसुकै ठाउँबाट समाचार सम्प्रेषित गर्नुहोस्, चाहे त्यो तपाईँ ताप्लेजुङबाट गर्नुहोस्, चाहे त्यो काठमाडौँको सिंहदरबारबाट गर्नुहोस्, त्यो समाचारले पार्ने राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव एउटै हो। त्यसकारण त्यो प्रभावका आधारमा मूल्याङ्कन गर्नुपर्छ। कहाँ बसेर समाचार सम्प्रेषित गर्यो भन्ने कुरामा प्रभाव कार्य चाहिँ अर्थपूर्ण हुँदैन। समाचारले पार्ने प्रभाव तपाईँ दूरदराजमा बसेर गर्नुहोस् या तपाईँ मुख्य शहरमा बसेर गर्नुहोस्, त्यसले पार्ने प्रभाव एउटै हो।
तर पनि मनाङ मुस्ताङमा बस्ने एउटा संचारकर्मीले तलब पाएन अथवा उसको श्रमको समस्या भयो भने बोलिदिने मान्छे हुँदैन त्यहाँ?
हामी छौँ नि बोल्ने मान्छे, किन छैन? हेर्नुहोस् न, अब बल्ल त तपाईँको चाहिँ अहिलेसम्म त हामीले पद पनि लिन पाएको छैन। नेपाल पत्रकार महासंघ कसरी क्रियाशील भएर लाग्छ? संगठन आफ्ना साथीहरूको अगेटमा, तिनै साथीहरूले भोट दिएर, तिनै साथीहरूले नेतृत्वमा जानुहोस् भनेर पठाएर हाम्रो लागि पनि कुरा गर्नुहोस्, देशको लागि पनि कुरा गर्नुहोस्, पत्रकारिताको माध्यमद्वारा समाजमा रूपान्तरण कसरी गर्न सकिन्छ, राज्यलाई कसरी चाहिँ नियन्त्रण गर्न सकिन्छ, अथवा चाहिँ कस्तो व्यवस्था गरेर चाहिँ नागरिकलाई सुसूचित गर्न सकिन्छ भनेर पठाएका तिनै साथीहरूको भावना प्रतिकूल काम हुने त कल्पना पनि नगर्नु। तिनै साथीहरूको भावनामा रहेर उहाँहरूकै सेन्टिमेन्टलाई आधार बनाएर अगाडि बढ्ने हो।
सम्भव छ त्यो?
100% सम्भव छ। कुरै छैन, साथीहरूको भावनाको प्रतिनिधित्व गर्छु भनेरै आयो त मूल कुरा नै, मुख्य कुरा उहाँहरूसँग वचन दिएको हो, गर्छु म तपाईँहरूको भावनाको प्रतिनिधित्व गर्छु, मलाई विश्वास गर्नुहोस् भनेर आएको हो, कामै त्यही हो।
नेपाल पत्रकार महासंघको इतिहासमा धेरै निर्वाचनहरू भए, सबैले यस्तै प्रतिबद्धता गरे, आशा गर्ने ठाउँ के छ, विश्वास गर्ने ठाउँ के छ?
अब म पदमा पनि बस्न नपाउँदै यो आशा गर्ने ठाउँ छ, यो गर्छु गर्छु गरेछु गर्छु भन्ने कुरा भएन, प्लानहरू छन्, डिजाइनहरू छन्, प्लानहरू बन्छन्, साथीहरूसँग परामर्श हुन्छ र तपाईँको छिटो भन्दा छिटो रिजल्ट देखिने गरी नेपाल पत्रकार महासंघ अगाडि बढ्छ।
संचार क्षेत्रमा लामो समय काम गर्नुभयो, खास गरेर मुफसल भनिन्छ जसलाई, होइन हिजोको दिनमा मुफसल भनिन्थ्यो, त्यो क्षेत्रमा बसेर काम गर्नुभयो, देशका विभिन्न कुना कन्दराका अथवा दुर्गम क्षेत्रदेखि सुगम क्षेत्रका सबै संचारकर्मीको समस्याहरू पनि यहाँले बुझ्नु भएको छ, यो देख्नु पनि भएको छ, होइन? अब यो भनिरहँदाखेरि जुन ग्रामीण क्षेत्रबाट अथवा मुफसलबाट निस्किने पत्रिकाहरू छन्, एफएम रेडियोहरू छन्, अहिले बन्द हुने अवस्था छ, सरकारको नीतिका कुराहरू हेर्दाखेरि ती अहिलेको अवस्थामा त्यसलाई परिमार्जन गर्नुपर्ने अथवा केही हेरफेर गर्नुपर्ने अवस्था हो या यसरी सुधार गरेर जानुपर्न सकिन्छ?
केही नीतिगत अवधारणाहरू छन्, तिनीहरूलाई अगाडि बढाउनु पर्दछ र नीतिगत रूपमै त्यो तपाईँको सानो सानो स्वरोजगार मिडियाहरू, अखबारहरू, रेडियो भन्नुहोस्, टेलिभिजन हेर्नुहोस्, अहिले अब रेडियो यति महत्वपूर्ण छ, एफएम स्टेशनहरू यति महत्वपूर्ण थिए, फ्रिक्वेन्सीहरू तपाईँको अहिले त्यसले नै मान्छेलाई धेरै ठूलो सूचना प्रत्याभूत गरेको थियो र मानिस सुसूचित भएको थियो, तर अहिले आएर तिनीहरू चल्न गाह्रो, चलाउन गाह्रो, अब अखबारहरू बन्द हुने, टेलिभिजनहरू खोल्न नसक्ने यस्ता अवस्थामा गए, हामीले फेरि यसलाई पुनर्जागरण, पुनर्जीवित बनाएर यसलाई चाहिँ प्रो चाहिँ प्राण दिनुपर्ने छ, चाहिँ यस्ता सानसाना चाहिँ मिडियाहरूलाई, साना र स्वरोजगार मिडियाहरूलाई प्राण दिनुपर्ने छ, जसले गर्दा तिनीहरूले आफ्नो क्षेत्रमा रहेर त्यो मिडियाले नागरिकको सूचनाको हक प्रत्याभूत गर्न सकोस् र नागरिक र सचेत नागरिक भएर आफ्नो अधिकार खोज्न सक्ने, बोल्न सक्ने र बुझ्न सक्ने, सुन्न सक्ने, देख्न सक्ने बनाउनलाई मदत गरोस् भन्ने पहिलो मुद्दा हो।
पत्रकार महासंघमा विभिन्न संगठन भएर मिलेर निर्वाचन लड्नु भएको छ र सरकार परिवर्तनसँगै समीकरण पनि निर्वाचनको ताकमा परिवर्तन हुने गर्छ, यसले गर्दाखेरि कहीँ कतै फेरि सरकारको छाया अथवा
यसले हामीलाई केही फरक पर्दैन, यसले हामीलाई केही फरक पर्दैन। निर्वाचन मैले अघि तपाईँलाई भने, निर्वाचनमा जानुभन्दा अगाडिसम्म अब विभिन्न संघ संगठनहरूप्रति प्रतिबद्ध हुन्छ, यद्यपि ती संघ संगठनहरू पनि त्यस्तो चाहिँ तपाईँको आफ्नो सरकार आफ्नो पार्टीप्रति प्रतिबद्ध हुन्छ। म नेपाल प्रेस युनियनमा लामो समयसम्म नेपाल प्रेस युनियनको कार्यकर्ता भएर काम गरेँ, उपाध्यक्ष भएर काम गरेँ, वरिष्ठ उपाध्यक्ष भएर काम गरेँ, अब तै पनि हामीले नेपाल प्रेस युनियनले पनि तपाईँको सदैव संचारका विषयमा सवाल र आवाजहरू उठाउँथ्यो। यद्यपि अहिले चाहिँ नेपाल पत्रकार महासंघसम्म जाने सवालमा चाहिँ नेपाल पत्रकार महासंघले यस्तो तपाईँको समीकरण, सरकारको समीकरण चेन्ज भए अनुसार आफ्नो धारणाहरू परिवर्तन गर्ने होइन, पत्रकारका मुद्दाहरूलाई यथावत रूपमा राख्दछ र तपाईँको राज्य र पत्रकारका बीचको जुन प्रकारको एक प्रकारको फरक हुन्छ नि, धारणा फरक दृष्टिकोणहरू राज्यले तपाईँलाई पत्रकारलाई चाहिँ आफ्नो प्रतिकूल प्रतिपक्षको रूपमा जुन ठान्छ र पत्रकारिता भनेको राज्यको एउटा प्रतिपक्ष, उनीहरूलाई ट्र्याकमा ल्याउने एउटा बाटो देखाउने, गोरेटो देखाउने एउटा प्रतिपक्षको भूमिका निर्वाह गर्ने थलो हो। त्यसकारण नेपाल पत्रकार महासंघले आफ्नो धर्म अनुरूप प्रतिपक्षको भूमिका निर्वाह गर्छ निरन्तर र सधैँ राज्यसँग, चाहे त्यो जुनसुकै सरकारको जुनसुकै गठबन्धनको राज्य होस्, त्योसँग सरोकार छैन। नेपाल पत्रकार महासंघ पत्रकारहरूसँग सम्बन्धित छ र पत्रकारिताको माध्यमद्वारा राज्यले लिनुपर्ने चाहिँ सोच विचार दृष्टिकोण र नागरिक अधिकार कसरी चाहिँ सुरक्षित हुन्छन् भन्ने कुरामा दृढ रहनुपर्छ र त्यो कुरामा नेपाल पत्रकार महासंघ अगाडि बढ्छ। यसमा कुनै तपाईँको दल विशेषको गठबन्धनले पत्रकार महासंघलाई प्रभाव पार्दैन।
हिजोको दिनमा राजनीतिक अवस्था फरक थियो, देशको परिस्थिति फरक थियो, पत्रकारहरूमाथि भौतिक कारवाहीका कुराहरू र कैयौं पत्रकारहरू शहीद भएका कुराहरू पनि छन्, तर त्यो क्रममा केही कमी आए पनि रोकिएको छैन, यो ठूलो चुनौतीको विषय छ।
यो के हुन्छ भन्नुहोला भने शक्तिले खास गरी राज्यले शक्तिले र विभिन्न तथ्याङ्कहरूले के देखाउँछ भने दल विशेषका र तिनका भातृ संस्थाहरूले नै पत्रकारहरूलाई आफू अनुकूल प्रयोग गर्न नपाएका खण्डमा साङ्घातेसम्म आक्रमण गरेका तथ्याङ्कहरू छन्। त्यसबाट के बुझिन्छ भने आफ्नो अनुकूल हुँदा त्यो राम्रो र आफ्नो प्रतिकूल हुँदा सबैभन्दा नराम्रो भन्ने जुन खालका धारणाहरू विकसित छन्, त्यसको मारमा नेपाली पत्रकारिता परेको छ र पत्रकारहरू परेका छन्। त्यसकारण म साथीहरूलाई भन्छु दृढतापूर्वक अगाडि बढ्नुपर्छ, यस्तो चुनौतीहरूको सामना गर्नुपर्छ, यिनै चुनौतीहरूको सामना गर्छु भनेर यो पेसा लाने हो र नागरिकप्रति मात्रै उत्तरदायी हुन्छु म, यसका प्रति राज्यका विभिन्न तपाईँको पार्टीका सरकारका विभिन्न संरचनाहरूप्रति चाहिने कुनै त्यस्तो चाहिने उत्तरदायी हुन्छु भन्ने खालको कुरा होइन। नागरिक उत्तरदायिताको सवाल उठाउनुपर्छ, त्यो सवाल उठाउँदाखेरि केही च्यालेन्जहरू छन्, केही चुनौतीहरू छन्, त्यो स्वीकार गर्दै अगाडि बढ्ने हो र त्यो चाहिने स्वीकार गर्दै अगाडि बढ्दै जाँदा कहिलेकाहीँ केही समस्याहरू देखिन्छ, ती समस्याहरू निराकरण गर्न त्यस्ता समस्या हुन नदिन र सुरक्षित पेसागत सुरक्षाको ग्यारेन्टी गर्नु महासंघको एउटा ठूलो नैतिक जिम्मेवारी पनि हो।
हुन्छ आचार्यजी, हामीलाई सबै दिनुभयो, यहाँलाई धन्यवाद।
अशोकजी धेरै धेरै धन्यवाद यहाँले रेडियो नेपालमा ल्याएर मलाई आम चाहिँ पत्रकार साथीहरूलाई भर्खरै जनलाई निर्वाचित गराउनु वरिष्ठ बाध्य छ मलाई, उहाँहरूलाई यही रेडियो मार्फत हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु, धन्यवाद।
अहिले हामीले कुराकानी गर्यौं नेपाल पत्रकार महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दीपक आचार्यसँग, यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रमको कुरा हुन्छ। प्राविधिक मित्र सुरेन्द्र पौडेललाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।